أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج جولائی 1978 کی 21 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ الشعراء کی آیت 176 سے ہو رہا ہے. 26/176. تجوید یادداشت کے طور پر یہ کر دوں کہ سلسلہ چلا آ رہا ہے انبیاء سابقہ کی داستان. تو یاد ہوگا کہ میں نے شروع میں یہ بتایا تھا کہ یہ داستانیں تاریخی کہانیاں نہیں ہیں. قرآن کریم نے بتایا ہے کہ دین شروع سے آخر تک ایک ہی چلا آ رہا ہے. دین کے اصول، اس پر عمل کیا ہونے کے طریقے کار بدلتے جائیں گے، اس کے جزیات بدل سکتی ہیں زمانے کے تقاضوں کے مطابق. دین کے اصول غیر متبدل ہیں اور شروع سے آخر تک جاتے ہیں. ہر رسول کا جو تذکرہ آیا ہے قرآن میں تو وہ یہ ہے کہ اس کے دور میں انسانوں کے بنائے ہوئے نظام میں جو سب سے زیادہ نمایاں خرابی تھی اسے ابھار کر سامنے لایا گیا اور اس کی بجائے دین خداوندی کا وہی متعلقہ عنوان جو تھا اس کی وضاحت کی گئی. میں نے کہا تھا کہ اگر آپ حضرت نوح علیہ السلام سے نبی اکرم صلی اللہ علیہ وسلم تک ان انبیاء نے جو جو پیغام اور دعوت دی انہیں اگر آپ ایک ایک کر کے اکٹھا کر لیں تو پورا دین کا نظام آپ کے سامنے اصولی طور پر آ جائے گا. اس وقت تک ہمارے سامنے حضرت نوح علیہ السلام کا ذکر آیا تو اس میں بتایا یہ گیا کہ قومیت کا مدار رنگ خون وطن کا اشتراک نہیں، آئیڈیالوجی یا ایمان کا اشتراک. پھر یہ بتایا گیا کہ انسانوں کی طبقاتی تقسیم پیشوں اور حرفوں کے لحاظ سے، دولت انارت اور غربت کے لحاظ سے یہ خلاف شرط انسانیت ہے. ہر انسانی بچہ انسان ہونے کی جہت سے یکساں واجب التکریم ہے اور مدارج تکریم کو ہر ایک کے کردار اور افراد کے مطابق. اس کے بعد قوم عاد آئی ہمارے سامنے، ان کے متعلق کہا گیا کہ حکومت سیاست کا مقصد یہ ہے کہ کمزوروں کی کمزوریاں، ناتوانوں کی ناتوانیاں، محتاجوں کی احتیاجات رفع کی جائے، نہ یہ کہ کمزوروں کی حدیں دور کر دی جائیں. دولت اور قوت اس لیے نہیں ہے کہ کمزور کو کمزور کر دیا جائے، بلکہ یہ ہے کہ ان کی ان کمزوریوں اور کمیوں کو رفع کر کے مساوات انسانیت قائم کی جائے. پھر ہمارے سامنے قوم سمود آئی جس میں یہ کہا گیا تو یہ زمین کا ذاتی ملکیت قائم کر کے لکیریں کھینچ لینا کسی کی ذاتی ملکیت نہیں ہو سکتی. یہ انسانوں اور مویشیوں اور باقی جانداروں کے لیے پرورش اور نشو نما کا ذریعہ ہے. اس کا انتظام اس طرح سے کیا جانا چاہیے کہ ہر ضرورت مند کی ضرورت یکساں طور پر پوری ہوتی رہے. اس کے بعد ہمارے سامنے قوم لوط آئی اور اس لیے میں نے قرآن نے کہا کہ یہ جنسی پابندیاں صرف یہی نہیں کہ یہ سوسائٹی یا تمدن کا ایک اصول ہے، بلکہ قوموں کے عروج و زوال پر اس کا بڑا گہرا اور بنیادی اثر پڑتا ہے. اور اس کے بعد اب ہمارے سامنے قوم شعیب آتی ہے. سلیم اسی طرح سے قوم شعیب کو اصحاب الایکا بھی کہتے ہیں، وہ جنگل وہاں زیادہ تھے، جنگل والے بن والے، اور انہیں کو شعیب کی قوم بھی کہا گیا ہے. مدین میں ان کا مرکز تھا. اقبال الحم شعیب الم، وہی پہلے چاروں آیتیں بنیادی جو ہر رسول کے تذکرے کے ضمن میں ہمارے سامنے آئی ہیں پہلے ان کو دہرایا جاتا ہے. الاد تم، کیا تم اپنے اس خود بلا کردہ غلط نظام کی تباہیوں سے بچنا چاہتے ہو؟ پہلی چیز یہ ہوتی ہے، کیونکہ رسول جو ہے وہ منظر ہوتا ہے، وہ آگاہ کرنے والا ہوتا ہے. پہلی چیز آگاہی کی ہے کہ کیا تم خطرات سے بچنا چاہتے ہو؟ वो बचना नहीं पाता है उसके लिए ये बताना कि रास्ते में कुआं आएगा वो ज्यादा वो खुदकुशी करने के लिए जाना चाहे उसे कहना कि ना यहाँ ना रावी में छलांग लगाना ये तो पानी डूबू है वो तो भय डूबने के लिए है वो जो है ना वो गलियल में तकलीम पहले जाता है जिसको इतराज किया जाता है कि साहब ये हदायत है मुक्तियों के लिए तो वो कहते हैं कि जो पैदल मुक्ति है उनको भी हदायत की क्या जरूरत है जो गैर मुक्ति है उनका तो नाम नहीं उनको हदायत की जरूरत है मुक्तियों के लिए हदायत की जरूरत है मुक्ति के माने हैं जो रास्ता के खतरात से बचना चाहे जिंदगी की तबाही से बचना चाहे उसके लिए हदायत है जो खुदकुशी करना चाहता है उसके लिए सही रास्ता बताना बेमानी है अला करता तुम बचना चाहती हूँ या नहीं इन्नी लकुम रसूल अमीन मैं तुम्हारे सामने खुद नहीं खुदा का पैगाम लाया और उसका मुलाकात यह है कि वो तुम्हें अमन दे दे वो खतरात से न वो तुम्हें अमन दे दे उन खतरात से हिफाजत का सामान वहां पहुंचाएगा हत्ता पुल्ला है वह अति हूँ वो तो मैं बार बार पैसा करा रहा हूँ कदाजी में खुदाबंदी की निगाहदाश्त करो इंफरादी तौर पर नहीं ये मदद नहीं दीन है ये निजाम है ये इज्तिमाई इंसानियत का एक नज़्म है इसलिए उसका एक मरकज होगा उस मरकज की अतायत की जाएगी कवानीन खुदाबंदी की अतायत उस इज्तिमाई मरकज की बिता सकते ये हुआ दीन का निजाम और अगली चीज हुई नजरियालमी और जो कुछ मैं तुमसे कह रहा हूँ तुमसे इसका कोई मुआवजा और सुला नहीं मांग रहा तुमसे नहीं मांग रहा इसलिए तो मैं ये नहीं कि तुम्हारा कोई काम करने है मुझे तो खुदा ने पैगंबर बना के भेजा है ये फरीजा मेरे दिल में लगाया है मैं वो फरीजा अदा करने के लिए आया और ये नहीं कि बिला मुआवजा या बिला अगर से मैं करूंगा कोई काम भी उसके बगैर तो किया नहीं जा सकता ये गरज एक मुद्दा है मकसद एक आदमी होती है जिसने मुझे कहा है कि जाओ ये हमारा काम कर रहा हो मैं उससे अपना मुआवजा ले लूंगा तुमसे तो मैं कुछ नहीं चाहता ये बुनियाद है दीन की तरफ दावत देने वाले अगर उन लोगों को जिनको ये दावत देते हैं उनसे कुछ ये वसूल करना चाहते हैं जो दीन नहीं है अब आगे बात आई कि उस दौर में क्या चीज थी और कुरान ने दीन का कौन सा गोसा नुमाया किया है और मैंने जैसा अर्ज किया था कि बातें तो ये कुछ 3-4 हजार साल पहले की हैं एक एक गोशा हमारे इस दौर से उस निजाम से मुतल्लिक नजर आएगा कौमियत का मदार तबकाती तकसीम जमीनों का जाती मिलकियत इस किस्म की सियासत के जिसमें जो गरीब अत्याचार हुए उसकी हड्डियों तोड़ के रख दी गए आपके दौर में सारी दुनिया में कहीं कुछ हो रहा था तो इसलिए ये बात नहीं कि वो कौम नूह के लिए ये कुछ कहा था हमारे लिए भी ये कहा था और आज हमारे सामने वो हिस्सा आता है निजाम का जो मैं कहूंगा कि हमारे इस दौर का तो मदार ही उस बदमोहनी और बद इंतजामी के है जिसकी इतना कुरान बना करता है यानी एज ऑफ इकोनॉमिक इकतियात का जमाना जिसमें सनत और कॉमर्स दोनों आ जाते हैं चीजों का तबादला खरीदा फरोख और देखिएगा कि वो रोना जो रोज हमने रोता है पहली बात वहीं आ जाती है और फिर अगली अहम बात ये मजदूर और कारखाना दार का ताल्लुक हाजिर और मुस्ताजिर जो शिकायत एम्प्लॉयर एंड एम्प्लॉयड मेहनत कश का और मेहनत लेने वाले का ताल्लुक ये है बुनियादी मसला जो आज सामने आ रहा है कौमी सियासत के कुत्ते के जुल्म में और देखिएगा कुरान का क्या पहली चीज तो उसने ये चीज कही और फिर कह रहा वाला तो तुम भी मेरा मुस्तकीम वजन फिर किस खास से मुस्तकीम माप के दो कोई चीज या टोल के कोई चीज दो जितना किसी से दो उसके मुताबिक पूरा पूरा उसको रोजमर्रा के काम में तो ये माप और टोल के लग जाएंगे लेकिन ये जो असूल है कि जितना किसी से दो उसके मुताबिक उसको वो सारे गोशे जितने हैं उसमें भी आ जाते हैं यानी आम बाजार में जो हमारे यहाँ आज ये मुसीबत है कि साहब कहीं से कोई चीज मिलिए सही मिलती नहीं पहले तो इसमें ये वला तब खुश नासा अशिया हूं और वो चीजें दूसरे को दो, ये न दो कि वो उनसे अगर वो दूध लेता है तो वो दूध ना हो बल्कि उसके अंदर उतना हिस्सा पानी का। फिर जो माप के देते हो वो ये ना हो कि शेर घर तुम दो और घर में जाके वो देखे तो वो 14 छटा की मिलते उसमें। पुराना मैं पैमाना बता रहा हूँ। क्रोध ये होता है जो चीज मिलती है उसमें मिलावट होती है, जो वजन किया जाता है या माप के दिया जाता है आके देखिए तो उसमें कमी नहीं पाती। तो मैंने कहा कि ये इब्तदाई चीज तीनों इसके अंदर आ गई जो रोजमर्रा की हमारे यहाँ की ये शिकायत है। खाली चीज नहीं मिलती, पूरे वजन से नहीं मिलती, पूरे माप से नहीं मिलती, कौन इस व्यवहार का हिस्सा हो रहा है। और अजिल ये तो अपनी दास्तान अभी होती, बात आज की हो रही। और इसका नाम रखा है वला तासौ फिल अर्ज मुफ्सदीन। ये है फसाद। हमारे यहाँ तो गंगा फसाद ही सिर्फ फसाद होता है, ये तो बड़ी खामोशी से होता है, इसे फसाद तो कोई कहेगा नहीं। वो कहता फसाद तो ये है। अब ये जो चीजें यहाँ कुरान में कही हैं, एक दूसरा मकाम है जहाँ इसको बड़ी ही जामियत से इस चीज को उसने देख लिया, वो है सूरह तकफी 83 सूरत का नंबर, बड़ी जामियत है। वैलुल लिल मुतकफीन, तबाह होकर रहेगा वो निजाम वो मुआशरा जो चीज पर मबनी हो जाए। ये वक्त जो है मुतकफिक के माने तकफीक करने वाला, और तकफीक जो है कुए से ये मादा है। अब ये देखिए कि वो अरब कहाँ कहाँ इसको इस्तेमाल करते थे और कुरान एक लफ्ज कह के कितने जामे मानी उसके अंदर ले आते। पहली चीज तो ये भी सुनते हैं कि किसी चीज में कमी करने वाला जो है वो मुतकफिक, किसी चीज में कमी करने वाला, किसी चीज को नाकिस देने वाला मुतकफिक। हत्ता के अगर उतनी वो बाद आता अगला वक्त बच्चा पैदा हो जाता है सतमाया वगैरह जिसे कहते हैं, वो पूरा नहीं होता, कमजोर होता है, बाद नाकिस होता है। तकफीक इसको भी वो तकफीक कहते थे कि कोई शय जो मुकम्मल शक्ल में देनी चाहिए, नाकिस शक्ल में किसी को। एक लफ्ज की जामियत को गौर करते चले जाइए, कोई शय वो तो हो वही लेकिन वो उसमें कमी की जाए। ईमान कहने न तो जाए इस माने में वो इस्तेमाल कर दे। फिर दूसरी चीज ये होती थी कि नाकिस चीज दी गई, और अगली चीज उनके यहां होती थी तकलीफ ऊंटनी के पांव को ऐसा बांधा जाए कि जितना ये उसको चलाना चाहते हैं जिस रफ्तार से उससे चल सके अपनी रफ्तार से न चल सके। अब देख रहे हैं तकलीफ कहां तक जा रही है, उसकी सलाहियतों को भरपूर होना दिए गए और जितनी हैं उसमें वो अपने अख्तियार से ना उनको इस्तेमाल कर सके, तुम्हारे अख्तियार से उनको इस्तेमाल करे, जितना तुम चाहो उतना ही वो कर सके, उससे आगे वो कदम ना उठा सके। अब कुरान देखिए, पहला तो ये लफ्ज इस्तेमाल किया वैलुन बिल मुतकफिकीन, वो निजाम जिसमें ये कुछ होगा जिसे तकफीक का है उसमें वो तबाह होकर रहे, जो जीने आए करके देखिए वो तबाह होकर रहे। और खुद ही फिर कुरान को अपनी तफसीर तफसीर आप कर देता है। मुतकफिकीन कौन है? अल्लज़ीना ये वो लोग हैं कि जब दूसरों से ये लेते हैं तो पूरा पूरा लेते हैं, ठीक है। अगले अल्फाज हैं वहां है असल बात आ रही, यहां है इज़्ज़त तालू अलग नाते, यानी अलाफ होता है कि दूसरों से लेते तो पूरा है देते कम है। इसमें दोनों चीजें आ जाती हैं, लेकिन यहां तक बातें चीजों की हो रही है, گنجکی ہو گئی ہے جو کچھ کسی سے لیا جائے یا دیا جائے. الفاظ ہیں اگلے وَإِذَا قَالُوا هُمْ اَوْ وَزَنُوا هُمْ يُخْسِرُونَ. جب انسانوں کو تولتے ہیں یا انہیں ماپتے ہیں تو ان کا نہ پورا وزن کرتے ہیں نہ ان کی پوری کماش کرتے ہیں, ان کے وزن اور کماش. اب یہ دیکھیے انسانوں کو جب وہ تو اب اشیاء سے بات آگے چلی گئی اور یہ آیا صحیح معنی میں ہمارا دعویٰ. پہلا دعویٰ تو ہمارا یہ آیا کہ جس میں کوئی شے آپ کو خالص نہیں ہوتی, کسی شے کا وزن نہیں ہوتا, کوئی شے مکمل نہیں ہوتی, ناقص ہوتی. یہ ساری چیزیں قوم مدین کے قوم شعیب میں قرآن نے گنائی کہ یہ تھا تفکیک کا نظام جس میں یہ ہوتا تھا. اور بات اگلی بتائی کہ یہ چیزیں اشیاء تک نہیں انسانوں کو تک بات آ گئی. تو جب وہ انسان کا بھی وزن کرتے تھے تو جتنی اس کی قیمت ہونی چاہیے وہ قیمت نہیں دیتے, جب اس کو ماپتے تھے تو جو اس کا ماپ پورا ہے وہ ماپ اس کا نہیں دیتے. یہ سوال آ گیا عزیز عالمان آج کی دنیا میں ہمارے ہاں آجر اور مستاجر کا, کام لینے والا اور جو دینے والے کام, محنت کش مزدور, محنت کش ملازم اور وہ ان کی محنت سے فائدہ اٹھانے والا. بتایا یہ کہ یہ جتنی قیمت ان کی ہونی چاہیے اس کی وہ نہیں دیتے انسانوں کی. اور اگر وہ تبدیل سے ناپا ہے تو ان کی صلاحیتوں کو اتنا آگے بڑھنے نہیں دیتے یہ کہ وہ بھرپور ہو جائیں, رسی باندھ دیتے ہیں ان کے پاؤں میں, آگے بڑھ نہیں نہ پائے وہ. یہ کیا چیز بھاگ ٹو کے آج کے دور کی آئے گی, آج کے دور کی اصطلاحوں میں سمجھنا چاہیے. میں نے ایک جگہ لکھا تھا کہ انسانیت کی تاریخ میں سب سے زیادہ منحوس دن وہ تھا جب کسی غلام نے اپنے آقا کو اتنا کما کر دا کے دیا جو اس سے زیادہ تھا جتنا وہ آقا اس پہ خرچ کرتا تھا. یہاں سے انسانوں کی سلاگری شروع ہو گئی, بڑا ہی بدبخت دن تھا وہ. اگر وہ اس سے کم کما کے لاتا جتنا وہ کھاتا ہے اس کے یہاں سے دوسرے دن نکال لیتا, یہ تو گھاٹے کا سودا ہے. برابر شرابر بھی لاتا پھر بھی وہ نہ رکھتا تو اس نے کیا کمایا اس میں. جب وہ اتنا کما کے لایا وہ اس سے زیادہ تھا جتنا یہ اس کو خرچ کرتا تھا تو یہ وہ سودا ہے جو اس کو پے کر رہا ہے. اب اگر وہ کما کے لاتا ہے مثلا 10 روپے تو یہ اسے 10 روپے نہیں دیتا, اس پہ خرچ کرتا ہے 5 روپے 8 روپے کا بھی, اس میں سے خود بچاتا ہے. اور اس کے بعد کوشش یہ ہے کہ یہ تو زیادہ سے زیادہ کام کر کے لاتا جائے اور نہ کم از کم اس پہ خرچ کرتا جائے. خرچ وہ اس لیے اس پہ کرتا ہے کہ یہ کام کرنے کے قابل رہے, اس لیے نہیں کہ اس کو اس کی پرورش منظور ہوتی ہے. یہ تو وہ قربانی کی اس کے لیے بکرا پال رہا ہوتا ہے, وہ دیکھنے میں کتنا موٹا ہوتا ہے دمبا, کتنا تازہ اس کو رکھتے ہیں اور کتنا کھلاتے ہیں اور کتنی خاطر توازہ کرتے ہیں, نلاتے دلاتے ہیں. تو ذہن میں یہ ہوتا ہے کہ یہ اس دمبے کے لیے ہے, یہ اس کے لیے نہیں ہے, یہ تو اس کی قربانی دینی ہے, اس کا جو ثواب اس نے کمانا ہے یہ سارا کچھ اس کے لیے کر رہا ہے. یہ جو چیز ہے کہ جتنا کوئی محنت کر کے لاتا ہے اگر زیادہ نہیں تو اتنا ہی اس کو دے دیا جائے تو نظام سرمایہ داری چالو ہو جائے. بنیاد اس کی یہ ہے کہ اس کو اتنا نہ دیا. اور اس کی لنگ یا کلیم یا کی کیا ہے, ویجز, مزدوری مقرر کرنا, تنخواہ مقرر کرنا. یہ جو چیز ہے کہ یہ مزدور جو ہے جی, بہرحال میں بات وہاں سے شروع کروں تو وہ تو میرے بچے ہنسا کر دے ہیں, نوجوان بھی ہنسیں گے کہ آٹھ ہمیں روز ہوتا تھا اس کا. तो बाहर हाल अगर आज वो आप 15 रुपए रोज भी कर लें, राज है उसके 40 रुपए रोज, इंजीनियर जो है उसके पता नहीं 150 रुपए रोज। ये मजदूर के 15 रुपए किसने मुकर्रर किए? फैक्ट्री में मिल्स में जो काम करने के लिए जाते हैं मजदूर को ये मिले, मजदूर खुद तो मुकर्रर नहीं करते, उसे ये तैयारी नहीं। ये तो जो उसको एम्प्लॉय करने वाला है वो मुकर्रर करता है, ये मुकर्रर करने का पैमाना क्या है? उसी की बात है, मुल्क का मालिक, कारखाने का मालिक, अगर उनको वो इतना दे दो जितना वो कमाते हैं वहां, जितनी वो मेहनत करते हैं, वो दूसरे दिन कारखाना बंद करके करेगा, वो उनको देगा उतना जितना वो कमाते हैं उससे कम देगा तो वो कारखाना उससे करेगा। ये जो उससे ज्यादा लेता है वो मसलन 15 रुपए का काम करते हैं 10 रुपए देता है, इससे पूछो कि तुम ये 5 रुपए तुम किस चीज से लेते हो? वो कहता है कि ये मेरा सरमाया है जो मैंने इन्वेस्ट किया हुआ है, ये उसी का लेता है, उसने सरमाया लगा के मिल नहीं लगाई, फैक्ट्री नहीं लगाई, उसको तो मैं मजदूर के आके 5 रुपए नहीं दिया था। वो कहता है मैंने सरमाया, तो किसी को तो निलाने सरमायादारी कहते। ये तो लफ्ज बता रहा है कि सरमाए के ऊपर कुछ लेना, लेकिन जब ये चीजें कायदे फिरियत में आती हैं तो फिर पूछो ना किस किस तरह ये सब चीजें हलाल हो जाती हैं। ये जो इसने इधर सरमाया लगाया है, अगर इसमें से किसी को ये 100 रुपया कर्ज दे दे और उस कर्ज के ऊपर साल के बाद 5 रुपए ले, तो इसे आपके यहाँ की मजदूरी भेजवाइए तो फिरियत, सूद कहती है, ब्याज कहती है, हलाल हराम मतलब कोई गुंजाइश नहीं। वो जो रोज इस 100 या 1000 मजदूर की 5 रुपए रोज की कमाई ले जाता है, ये तय करके मेरे सरमाया का ये हासिल है, ये जाए शीर माधव की तरह कैसे जाए? गरीब काश्तकार के चौधरी के पास जाके ये कहे कि मियां साहब ये जमीन एक मिलती है मुझे 1000 रुपए में मिल जाती है, मेरे पास है नहीं, मुझे 1000 रुपया आप कर्ज दे दीजिए, मैं आपको उसके ऊपर 10 रुपए लेना हो रोला हॉल वाला पूजा था। क्या कह रहे हो? हराम खुलवा रहे हो मुझे। फूस देने वाला वो कहते हैं गरीब पुरुष है तो दोनों जाना नहीं होते, मैं तो नहीं कर सकता। कहता कि मेरे बच्चों की परवरिश नहीं हो रही, मैं मेहनत करना चाहता हूँ, इतना हानि करनी नहीं, उसका हल हो जाएगा, कोई बात नहीं। वो 1000 रुपए में जमीन को खुद खरीद लेता है और कहता कि वो पास करो इसको मुजारे की हैसियत से आधी बताई ले जाता है साल के बाद। 5 रुपए इसके ऊपर लेना हराम है मुझे, 50 रुपए ले लेना ये क्या चीज है? अभी गाने मन कुरान के उगाज इन चीजों से समझ में आते हैं। वो तो जब उसने कहा है कि जब लोगों को तोलते हैं तो उनका वजन कम बताते हैं, जब उनको मारते हैं तो जितना माप उनका होता है ना उतना नहीं उनको देते, उतना नहीं बताते उनको, कभी नहीं कहते 5 फुट के, उनको कहते हैं 4 फुट, कभी नहीं कहेंगे कि 1.5 मान है, वो कहते सवा मान। ये क्या है 1.5 मान और 1.25 मान की जो बात कुरान ने कही? इंसानों को जब तोलते और मारते हैं, अजीरा ने माना कि आपका तोड़ना मापना तो हर जगह आपको मिल जाए, इंसानों का तोड़ना और मापना ये कुरान ही कहे। और ये सारी जितनी वैश्विक सामानियां आज हो रही हैं मार्केट, सारी दुनिया के अंदर बनी हुई है, अशिया के माप तोल की बात जो है वो थोड़े से घुसने इंतजाम से ठीक हो जाती है। ये इंसानों का मापना तोड़ना तो कानून की रूप से ज्यादा तैयार करार दिया गया है, उसे क्या करेंगे? अपने अपने दायरे में अपने अपने हालात को सोचने, क्या आपको अपना पूरा वजन मिलता है? आपको अपना पूरा स्ट्रक्चर कहीं मिलता है? आपकी कामत जिसको कहते हैं वो पूरी कहीं मिलती है? आपकी मेहनत जो है उसका पाई पाई का एहसास आपको किया जाए? वो भी कानून ये बताता है कि जितना उस मजदूर से तुमने तय किया है उतना दे दिया, वो दे दिया है तो वो कोई उसका हक ही नहीं मानता कि अदालत में जाकर गुजारा करे, किसी फरियाद भी करे, कुछ नहीं करे, वो डॉक्टर का रोल था वो तो मिल गए ना, तो उसको भी तो मिल गया। अब ये बात का मैंने काम 20 रुपए का किया है, कोई कानून उसको दुरुस्त नहीं करता। ये 10 रुपए किस तरह से मुकर्रर हुए थे, कुछ क्या हो गए नाशरा, ये एक लफ्ज इनके यहाँ, एक एक लफ्ज इनके यहाँ, या ये सनत हिरफत इनके यहाँ का लफ्ज, जिम्मेदारी जिसके आप कहते हैं, ये चीजें वो सारा सिस्टम जितना है इसको चलता है, तो जितना किसी एक फर्द या इंसान का वजन है वो पूरा ना उसको दिया जाए, उसका माप पूरा ना उसको दिया जाए। और अगली बात ये कि ये क्यों है साहब के उसी किस्म का वो मजदूर है उसके 15 रुपए मसलन रोज है, इंजीनियर है उसका 100 रुपए रोज, ये क्यों है? ये है सप्लाई एंड डिमांड का क्वेश्चन। इंजीनियर की तादाद थोड़ी होती है, मजदूरों की तादाद बहुत ज्यादा होती है, डिमांड से जब कोई चीज जो सप्लाई है वो ज्यादा हो जाती है वो सस्ती हो जाती है। अगर मजदूरों की तादाद भी इतनी हो जितनी इंजीनियर की है, उनको 100 रुपया रोज देना पड़ेगा। अब ये चीज जो है कि वो मजदूर इतनी ज्यादा तादाद में मिले, वो इस बात पर निर्भर है कि ये मजदूर इंजीनियर न मान जाए, इस रूपये के पाँव में ऐसी रस्सी डालो आ रही ना, तब चीज की बात समझ कि ये उतने डाल सके जितना हम चलाना चाहते हैं। पैदाश के एतबार से तो हर इंसान ही बच्चा जितना ज्यादा होता है, ये कि ये मजदूर रहेगा और ये इंजीनियर बन जाएगा, ये तो हमारा निजाम है ना जो ये कुछ करता है। तो लफ्जों में तो ये है कि था ठीक है उसके माँ बाप अफसोस कर सकते हैं, ये उन्होंने आला तालीम दिला दी, माशरे का ही निजाम है ना, तो जो अफसोस कर सकता उसको आला तालीम मिले, जो नहीं कर सकते कम मिले ना ही मिले, जो जिनको कम मिले या ना मिले वो मजदूर बनते जाएंगे ना, यही रह जाएंगे ना। बड़े आदमी का बेटा रुपए के जोर पे उसने बना लिया इनको, वो तो उतने बना सके कि जिनके पास इतना है, जिनके पास उतना नहीं है 90% जो है वो उनकी ऊँचियों के जो पाँव में वो बनी हुई होगी रस्सी, वो उससे आगे कुछ बन ही नहीं सकते। निजाम आपको ऐसा है, इस निजाम के अंदर जहाँ ये प्राइवेट स्कूल कायम किए हुए हैं छोटे छोटे एक मंजिल के कोठी के अंदर, ये बच्चे यहाँ वो पहली क्लास भी नहीं कहलाती, किंडर गार्डन कहलाती है, बच्चों का बाग चमन, वो उस बच्चे उस बाग में खेलने के लिए जाते हैं 4-5 साल का, वो सिर्फ वहां खिलौने होते हैं, वो खेल के आ जाते हैं, पता है इसकी फीस कितनी है? पहले 100 थी, 140 हुई, अब तो 160 हो गई, 3 महीने की छुट्टी वो दीजिएगा, खेलने में मुझे आ रहा था क्या 160 रुपया महीना एक बच्चे का, जो वहां नर्सरी में जो किंडर गार्डन के अंदर दाखिले के 100 रुपया लगे, और फिर वो बात आ गई समझेंगे नहीं, खुद उतने दिन उठेंगे, ये इनके कपड़ों का, ये इनकी कापियों का, ये इनकी पेंशनों का, यानी वो दिन के लिए रोज उनके यहाँ का दे, उसी स्टैंडर्ड की उनके यहाँ कापी चाहिए था अंदाजा लगा, उसी स्टैंडर्ड की वहाँ पेंशन चाहिए, कितने हैं जो फोन कर सकते हैं। ज्यादा से ज्यादा आप ये कहेंगे कि माशरा और स्कूल खोल देगा, ये जो और स्कूल खोले हुए हैं उसमें जरा बच्चा भेज के देखिए, शाम तक आगे गालियों का तो आफत बन जाएगा, और कम से कम 10% धूल होगी उसके कपड़ों में, ये क्या बनेगा? वो मजदूर बनेंगे ना जिनकी तादाद इतनी ज्यादा बढ़ेगी, इंजीनियर तो इनमें से इन्हीं में से कुछ बन सकेंगे ना, अगर बनेंगे तो आगे चल के जो एक बच्चे के लिए कम से कम 200 रुपया औसत साल की पड़ेगी, पहली क्लास नहीं अभी वो शुरू हुई ना, वेटिंग रूम में बैठे ऑथोरिटी बैठा दी है, ये जो चीज है तो साहब वो इसकी तो होनी चाहिए सप्लाई एंड डिमांड, निजामे सरमायादारी में होता ही है। तो जिस तरह से अशिया या अजनास होती हैं, तो जिनकी मांग ज्यादा होती है उनकी पैदाश या प्रोडक्शन में ज्यादा करते हैं, इसी तरह से इंसानों में भी लेबर या मजदूर की मांग ज्यादा होती है, वो माशरे में इंसान पैदा इस तरह करते हैं कि मजदूरों की तादाद हमेशा ज्यादा रहे ताकि उनका वजन कम हो, वो कुरान का हिसाब आ जाए। और जब ये सप्लाई ज्यादा होगी, जाहिर है कि वेजेज मुकर्रर करते वक्त तो ऐसे ही वहां सुबह जाके देखिए, मैं तो खैर कम जाता हूँ, मैं शायद मैं मंजर देख भी नहीं सकूं। आजकल तो बहरहाल कमी है, मजदूरों की बहुत लहर चले गए हैं उस वजह से शायद, वरना सुबह जाके यहाँ मार्केट में वो एक फुटपाथ के ऊपर जहाँ से जहां तक एक लाइन बजी हुई होती, जिस जमाने में मजदूरी कम थी और तादाद उनकी ज्यादा थी, वो हर आने वाले की तरफ निगाहें उठा के देखा करते। जब हम पढ़ते थे तो गुलामी के जमाने में मार्केट में गुलाम बिकता था तो बात समझ में नहीं आती, ये उसकी तरफ निगाह उठा उठा के देख रहे थे, उसको अगर एक की जरूरत है तो चार भाग गया, एक को वो लेता था आठ नौ बजे तक, जितने मजदूरों को लगाने वाले लोग थे वो दे जाते थे, बाकी जो पांच सात थे वो जिस अशुद्धि और जिस प्यास से वापस घर में जाते थे, क्योंकि उनको पता था कि दोपहर के लिए खाना बच्चों के लिए आटा नहीं है, यहाँ मजदूरी नहीं मिली उनको। इस जाने वाले को अगर आप कहें ना कि दस रुपया रोज उसकी मजदूरी नहीं है, मेरे यहाँ तो ये है काम थोड़ा सा है तो पांच रुपया दूंगा, वो कहेगा अल्लाह के शुक्र उठने के लिए। ये जो उनका वजन किया जा रहा है, ये जो उनको मापा जा रहा है, न वजन पूरा दिया जा रहा है न माप पूरी दी जा रही है, ये वही चीज नहीं वो कुरान में कह रहा है। तो ये निजाम माशरत जो है तबाह होकर रहेगा, तो जिसमें इंसानों का अशिया का नहीं, क्या बात कुरान की है, जिसमें इंसानों को तोला जाता है तो पूरा वजन नहीं दिया जाता, नापा जाता है तो पूरी पैमाइश नहीं मिलती, कम रखी जाती है इंसान, और फिर उनके पाँव में ऊंची के पाँव में वो रस्सी बांधी जाती है कि इनके ऐसा निजाम होता है कि ये ज्यादा सलाहियतें इनकी बाड़ी नहीं जाए। आप देखिए कि ये आज के दौर की बातें नहीं हो रही, हमारे दौर में एक बड़ा इंकलाबी तसादी ढंढोरा पीटा गया, रूस का एक दौर आ रहा है, कम्युनिज्म का दावा किया कार्ल मार्क्स ने, वो तो वो चीज थी कि वो 1400 साल पेश कर एक ऐलान हुआ था, आप हैरान होंगे ये सुनते, ये जो ऐलान है कम्युनिज्म का कि हर शख्स से उसकी इस्तेदाद के मुताबिक जो वो काम कर सकता है वो काम करे बसी को पा कर, और उसकी और उसके बच्चों की जरूरियात पूरी करना, ये माशरे को जिन्हें सवाल वेगर का है, ये खाना भी उसने कहा लोगों को तो एकदम चूके नहीं था, दफ्तर को लिया कि साहब वाकई इतनी बड़ी चीज है जो ये कर रहा है, उन्हें मालूम नहीं है कि ये जो ये असूल जो था इंसानियत के सबसे बड़े मौसम हुजूर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का पेशर होगा, वहां जो वजायफ मुकर्रर हुए थे वो इस असूल के मुताबिक मुकर्रर हुए, लेकिन कार्ल मार्क्स ने ये बात कह दी कि असूल तो यही है, इंसानियत बचेगी तो किसी असूल के मुताबिक बचेगी, तो उन्होंने कहा कि इसको राइज करें, कहने के लिए मेरे पास की बात नहीं। ये जो इंसेंटिव है जज्बाए मुहर्रता है कि एक शख्स वतीले खातर जान मार के काम करे 20 रुपए रोज का, उसकी जरूरियात जिंदगी पूरी होती है 5 रुपए में, वो 5 रुपए लेता है और खुशी खुशी चला जाए और 20 रुपए का काम मुसलसल करता चला जाए, वो क्यों ऐसा करे? मार्क्स कहता है मुझे इस क्यों का जवाब नहीं मिल रहा। आप हैरान होंगे उसके जमात के पार्टी के साथी उसको जोर दे रहे हैं कि असूर इतना बड़ा जरूरी तुम बता रहे हो, बात समझ में आती है, वाकई इंसानियत इस जहन्नम से निकल जाएगी, लेकिन उसके ऊपर अमल पीड़ा होने के लिए आप कहते हो तो मुझे वो मिलता नहीं सेंटर को, हुआ क्या ये असूर? اس نے کہا کہ میں بڑی جانبداری سے بات کرتا ہوں, میں سمجھتا ہوں کہ اس بات میں وہ بڑا جانبدار ہے. اس نے کہا میں آپ لوگوں کو پریم نہیں رکھنا چاہتا, مجھے نہیں وہ جذبہ ہے میرا کا. اس نے کہا پھر پھل ملے گا. لینن تک نے اس کے بعد ان سے کہہ دیا کہ میں بھی یہ نہیں بتا سکتا, پتہ نہیں انسانیت کن کن ادوار سے مراحل سے گزر کے آ کر پہنچے گی اسی چیز کے اوپر, ہم نہیں کہہ سکتے. انہوں نے کہا ماں سے کہ پھر کیا کریں, کہنے لگے کہ درس دین و تنزل سوشلزم کو اختیار کر دیں. یہ الگ الگ مالک جو ہیں ان سرمایہ کے ذرائع پیداوار کے, اس کی جگہ اسٹور مالک ہو گئے. لیکن آپ کو معلوم ہے کہ وہ ہوا کیا. آپ کو پھر بھی یہ ہے کہ دس اگر مختلف مالک کارخانوں کے ہیں, دس مختلف کارخانے ہیں, ایک کارخانے میں کسی مزدور کو یا مزدوروں کی پارٹی کو کوئی شکایتیں ہوتی ہیں تو بہرحال وہاں سے چھوڑ کے دوسری جگہ آ جاتے ہیں, اور اگر جو سارے کارخانے کسی ایک کی ملکیت میں وہ جائے کہاں سائبیریا میں, وہ گیا ہی سوشلزم کے اندر, وہ ایک سرمایہ دار رہ گیا, بہت بڑا سرمایہ دار آ گیا جس کو اسٹیٹ کہتے ہیں. تو وہ اسٹیٹ مسلمات کو کہیں بڑھتی بھی نہیں ہے, وہ تو یہی برسر اقتدار میں طبقہ ہوتا ہے, انہوں نے اپنا نام رکھ دیا. وہاں بھی ویٹنگ ہے. یہ چیز میں نے ان لوگوں سے دانشوروں سے بھی طے کرنے والوں سے بھی بڑی لمبی چوڑی ڈسکشن کی, کسی ایشو کے اوپر کی. تو ویٹنگ جب آپ مقرر کرتے ہیں, مزدوری مقرر کرتے ہیں, تو اس کا معیار پیمانہ کیا ہے؟ کیا یہ ان کی کانسنٹ سے ان کی مرضی سے مقرر ہوتی ہے؟ جیسے کہتے ہیں کہ نہیں وہ تو کر ہی نہیں سکتے, تو میں نے کہا اس میں اور کیپٹلزم میں فرق کیا ہے؟ فرق یہ ہے کہ جہاں سے بھاگنے کا راستہ ہے تو نکالنے کے لیے یہ کیوں. اور جب میں نے جیسا عرض کیا کارخانہ ایک فرد کی ملکیت ہو یا ایک اسٹیٹ کی ہو, سوشلزم کے اندر ہو, یہ چیز وہ مقرر کریں گے کہ جتنی وہ محنت کر کے کما کے دیتا ہے اس سے کم دیا جائے گا تو کارخانہ کرے گا. یہ چیز کا سسٹم جو ہے یہ ہے کیپٹلزم. اس کا کوئی بدل اب تک ہمارے ہاں کے اکنامکس, ہمارے ہاں نہیں یعنی دنیا, حال کی دنیا کے اکنامکس بھی ہے, انہوں نے بھی نہیں کیا ابھی تک نہیں کر. اور ویجز کا سسٹم کسی صورت میں ختم ہو سکتا کہ وکیل خاطر کام کرے, جو کام وہ کر سکتا ہے اس کو یہ فکر نہ ہو کہ آٹا کہاں گیا, آٹا اس کے ہاں پہنچ کر ہے پوری ضرورت کے مطابق, اس اطمینان سے یہ کام کرے. اور اگلی چیز پھر وہ آگے جسے ہم ایمان کرتے ہیں, میں زیادہ کیوں کروں. اس نے بتایا یہ کہ یہ سارے نظام چلتے ہیں کہ انسان نام اس کی جسمانی زندگی کا ہے, صرف فزیکل لائف کا ہے, کھانا پینا, زائش نقل کرنا, مر جانا, حیوانوں کی زندگی. اس نے کہا انسان کی زندگی اس سے آگے اور تیز بھی ہے جسے انسانی ذات کہتے ہیں. وہ مرنے کے ساتھ مرتی نہیں ہے, آگے کرتی ہے. اور اصول یہ دیا ہے قرآن نے, انسانی جسم کی پرورش اس شے سے ہوتی ہے جسے انسان بھولتا ہے اپنے لیے, انسانی ذات کی مشورما اس سے ہوتی ہے جو وہ دیکھتا ہے کسی. یہ جو جان مار کے محنت کرتا ہے جانتے ہوئے کہ میرے اور میرے بچوں کا سارا خرچ 5 روپے میں پورا ہوتا ہے, یہ 20 روپے جو کماتا ہے تو یہ ایمان ہے کہ یہ 15 روپے زائد میں دے رہا ہوں تاکہ میری ذات کی بھی نشوونما ہو جائے, اس کے جسم کی نشو نما اور پرورش کی ذمہ داری کو دے رکھی ہے معاشرے میں. یہ وکیل خاطر اس میں کنٹریبیوٹ کر رہا ہے دوسروں کی ضرورتوں کے لیے, 15 روپے زائد جو کما رہا ہے تاکہ اس کی ذات کی نشو نما ہو جائے. یہ ادارا راز اور ماسک کے سمجھنے کی بات آ نہیں سکتی. وہ صرف فزیکل لائف کا قائل ہے انسان, انسانی ذات کا اور آخرت کا قائل نہیں. یہ ہے وہ چیز امید نے دکان سے کرتا خدا کالو ہوں اور بدلو ہوں یکش ہوں. جب یہ انسانوں کو توڑتے ہیں ان کا وزن کرتے ہیں तो डंडू मार जाते हैं, ये हजार अजीब चीज होती है हमारे यहाँ जो बच्चों से डंडू मार जाते हैं, पूरा पूरा नहीं कहते वो कभी। मैंने अर्थ किया है ना कि जो पूरा देने से निभाने से मायादारी चल नहीं सकता, पूरा पूरा नहीं बोलते। अलाज सुन उड़ाए का अन्ना हूँ मगो सुन लेमिन अजीम, ने कहा कि ये किसे ख्याल नहीं करते, ये लोग ये समझते हैं कि हमने कितना मुहकम और मजबूत बना लिया है अपने इस निजाम को, कि ये बेचारे मजदूर जो हुई जिनको हमने रखा ही वहां तक है उस सदा तक है कि उसको उभर ही ना पाए, ये हमारा क्या बिगाड़ देंगे। कहा इन्हें पता नहीं, ये बास का लफ्ज कुरान में बड़ा अजीब चीज होती है, रास्तों की रुकावटों को हटा दें। ये समझते हैं कि ये जो हमने रास्ते में रुकावटें खड़ी कर रखी हैं, ये हट ही नहीं सकते, ये हटा ही नहीं सकते। हमने इतना मौका बना दिया है अपने इस निदान को कि ये नहीं कोई हटा सकते। कहा इनसे कह दो कि ये हट जाएंगे, कब हट जाएंगे? और कुछ नहीं मोदी जाने मान यौमा युकूम नासुल रब आलमीन, इस वक्त सिर्फ ये है तो सिर्फ ये तबका जिसे ये मजदूर कहते हैं, मजदूर गरीब कहते हैं, मोहताज कहते हैं, सिर्फ इनके निगाह है कि ये हमारा कुछ नहीं बिगाड़ सकते, ये इस तरह से करते चले जाएंगे तंग और ये तबका बढ़ेगा तो अन्नास इंसानियत जो है उठ खड़ी होगी रबूबियत आलमीन के लिए, उस दिन रुकाव में रास्ते के लिए यौमा युकूम नासुल रब आलमगीर रबूबियत के लिए अन्नास खड़े, इंसानियत खड़ी हो गए, यकूम अन्नास हो रहे रबे कहो तो ये होगा। वो कहा कि फिर जब ऐसा होगा तो फिर तो ये रेफरेंस ये मुझे 83/1/6 वही सूरह तफ़सीर की आया, ठीक है, जब तक ये वो ठीक है वरना फिर बरामदा वो अंदर का बोल देंगे। अच्छा जी अजीजा रहमान, बात कौन शहर की हो, वो कह रहे हैं इनसे कि तुम्हारा ये निजाम इसका अंजाम तबाही हो। याद रखो ये पूरे ग्रोह इंसानियत को उस मकाम तक ना पहुंचाओ कि ये उठ खड़े, और फिर ये उत्तर सिर्फ अपने लिए नहीं, ये रब्बुल आलमीन रुबूबियत आलमीन का ही एक नारा देते और ये खड़े, ये वो चीज होगी कि जिसमें ये सारी रुकावटें जो तुमने रास्ते में डाल रखी है ये उठ जाएंगी, आजादी हासिल हो जाएगी। ये थी वो चीज बातल निजाम की जिसके खिलाफ ये हज़रत शुएब अलैहिस्सलाम के सिलसिले में कुरान ने ये बात ये जिक्र किया, तो उन्होंने ये बात कही थी अपनी कौम से, ये जो चीज हमने कही है तो ये समझते हैं कि कोई हमारा बाल बीका नहीं कर सकता, हमने ऐसे इंतजाम कर रखे हैं तो ये उठ नहीं सकते, उनको हमने ऐसा शिकंजे में जकड़ रखा है एहतियात की जरूरत की इजलास की हरमत की दालत की, वो उठ नहीं सकते। हम कहता है कि ये बात आज की नहीं, अगर जो शुएब अलैहिस्सलाम ने जब ये बात कही 7/86 वहां भी यही दोहराया गया है, एक आयत में बात ये कही है कि ये अपील जो थी ये बहरहाल मासिक के लिए गुरु के लिए थी, यानी उस इंकलाब की आवाज देने वाला जो था उसके खिलाफ बराए रास्त को कुछ ना कहते, उसके खिलाफ बराए रास्त कहते तो यही लोग सब कुछ खड़े होते, उसकी हम आयत में आप देखिए कि ये साजिश कितनी गहरी होती है इनकी, और हर दौर की यही होती है, उन्हें कुछ ना कहा जाए ये जो आवाम उनके पीछे लग रहे हैं उनकी आवाज से मुतासर हो रहे हैं इनको बहकाया जाए, कहते इनके रास्ते भी जाते और इनका रास्ता रोकते थे, किसी की गाता जो हट जाएंगे तो वो अकेला करेगा क्या, इसके मुतालिक ये कहते तो सवाल ये भी हो जाता था सारा कि फसाद की जड़ तो ये है गिरावत इंकलाब देता है, इसके खिलाफ ही उठ खड़े होने वाली बात है। 11/91 पहली बात तो बड़ी दिलचस्प, قالوا یا شعیب ما نفقہ کثیرا مما تقول، کہا کہ شعیب جو کچھ تم کہتے ہو وہ باتیں ہماری سمجھ میں نہیں آتی، یعنی انہیں کی زبان بول رہا ہے رسول، قرآن نے تو کہا ہی ہے کہ ہم رسول کو بھیجتے اس کی قوم کی زبان میں پیغام دینے کے لیے، یہ کیا بات ہے کہ صاحب جو کچھ تم کہتے ہو ہماری سمجھ میں نہیں آتا، انہیں کی زبان بول رہا تھا، کیا بات سمجھ میں نہیں آتی، سمجھ میں تو آتی، مسلط پوشنے مفاد پرستیاں سمجھ میں نہیں دینا چاہتی، نہیں صاحب ہماری سمجھ میں یہ بات نہیں آ رہی، کہہ رہا اب اس سے نظر آیا کہ یہ زبان کا اشتراک تو شاید نہیں ہے، وہ سمجھ میں چاہے تو سمجھ کرتا ہے، اور یہی تو بات آ گئی ہمارے یہاں، اب تو وہ کہتے ہیں کہ صاحب یہ قرآن شریف جو عرب جو ہیں 50-60 کروڑ کی آبادی صاحب کی زبان عربی ہے تو یہ قرآن شریف نہیں سمجھتے، تمہیں لوگ زیادہ سمجھتے ہو، تم لوگوں کی تو زبان بھی عربی نہیں، سوال زبان کے عربی اور عجمی ہونے کا نہیں، جو سمجھ میں پائے ہی نہیں وہ سمجھ سکتا ہی نہیں، وہ کہہ رہے ہیں کہ جو آپ تمہاری سے مجھے باتیں تمہاری سمجھ میں نہیں آتی، باقی یہ رہا کہ ہم بیٹھ کر سن کیوں بیٹھے ہیں تمہاری باتیں، اتنا یا ندا کا سینا نہیں ہے، تم اگر اکیلے ہوتے تو تم تو بہت کمزور سے آدمی تھے، اصل یہ ہے کہ ودا لا راہتو کا لارا لارا کم نہ تمہاری برادری پیچھے نہ ہوتی تو دیکھو ہم تمہیں پتھر مار مار کے مار دیتے ہیں، شیر کر دیتے پورے، تو یہ میں نے عرض کیا تھا نا کہ یہ جو رسول آتے تھے یہ مذہب خاندانوں کے افراد ہوتے تھے، خود بھی فائدہ ان سے پوچھے وہ حضرت صالح کے متعلق جو کہا حضرت روح تھا یہ صالح کے متعلق قوم نے کہا تھا نا کہ یا صالح کہ تم سے تو بڑی امیدیں ہماری مبستہ تھی، ہم یہ سمجھ رہے تھے کہ تم آئے ہو بڑے بڑے لکھے سمجھدار، رابطہ بھی تمہارا اچھا ہے، کانٹیکٹ بھی بڑے ہیں تمہارے ممبر کے یہاں بورڈ آف ریونیو میں، سیکرٹریٹ میں بھی، کیبنیٹ میں بھی، اوپر بھی، ہم سمجھتے تھے کہ تم یہ قانون بناؤ گے تو یہ جو چھوٹے چھوٹے قصے ان لوگوں کے پاس غریبوں کے ہیں یہ بھی اشتہار راضی کے ذریعے بڑے بڑوں کے اندر شامل ہو جائیں، ان کو یہ سب نہیں کہہ رہے، تم یہ کہہ رہا ہے کہ یہ جو بڑے بڑے کتنے لکھارے بولو ان کو، تم سے تو ہماری گھڑیوں میں نہیں بات کرتا، تو رسول رسالت کے دعوے سے پہلے بھی اس کا مقام ایسا ہوتا ہے معاشرے میں، یہاں بھی وہ کہہ رہے ہیں کہ اکیلا اگر تو ہوتا تو ہم تو تمہیں ختم کر دے، وہ مانتا لینا بھائی جی تمہارا کچھ بس نہ چاہتا، جواب ملتا ہے کالا جا تو ہمیں میری برادری سے تم ڈرتے ہو، خدا کے قانونی مقاصد سے نہیں ڈرتے، ڈرنے کی چیز تو وہ ہے میں اکیلا ہوں یا میرے ساتھ میری برادری یا جیسا ہو، قوت اس میں نہیں ہے، قوت تو اس کے اندر ہے جب وہ تم غلط نظام قائم کرتے ہو، یہ تباہ سے نکلے گا، کیا الفاظ ہے، اللہ کے قانون سے نہیں بیٹھتے، میری برادری سے بیٹھتے، باقی رہا یہ انہوں نے کہا کہ تم روز خدا 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 کیا کر رہتا ہے، ہم بھی تو خدا کو مانتے ہیں، قرآن نے یہ بتایا کہ یہ قومیں خدا کو مانتے ہیں، تو سوال پیدا ہوتا ہے کہ تم جو خدا کو ماننے والی قوموں کو یہ دعوت دی جا رہی ہے خدا کو مانو خدا پر ایمان لاؤ، یہ کیا ہے، مان لیا آج کا ایسا ٹکڑا تھا، میں نے تو کیا پہلی دفعہ اس کو غور کیا تو پوچھے نہیں کتنے دن سرور میں رہا، یہ جو ہمارے یہاں کرکٹ کی ٹیم جاتی ہے 11 تو چن لیتے ہیں وہ کھلاڑی، 3-4 اس کے اندر ایکسٹرا رکھ لیتے ہیں، جب ان کو کچھ ہو جائے ان میں سے کام نہ جائے تو اس کی جگہ اس کو لے، یہ ایکسٹرا ان کو کہنا، یہ آج کل تو نوجوان سب کا سمجھ لے گا، جو سنیما والوں کے یہاں یہ جو فلمیں بنانے والے ہیں ان کے یہاں ایکسٹرا رکھے ہوئے ہوتے ہیں، اصل میں ہیرو ہیروئن اور جو کریکٹر ہوتے ہیں وہ تو پہلے چنے ہوئے، کسی کو کچھ ہو جائے کوئی بات ہو جائے تو اس وقت کو رکھنا چاہیے نا، تو کام دے آدمی کھڑے کرتے ہیں نر پہ تھا روڑا رکھے آیا، نر پہ تھا تو روڑے چڑھ گئے اگر جب یہ کام ان سے نہ کرے تو ایسی ضرورت پیش آئے تو پھر اس کو لے آئے درمیان. سنیے عزیزان من، ہمارا آپ کا قوم شعیب کا خدا کا ایمان کیا کہا ہے؟ وقت تفظ تو روح ہو برا تم زہریہ تحت تم کہتے ہو ہمارا خدا تو ایمان ہے، تم نے خدا کو ایک ایکسٹرا کی حیثیت سے خدا ہے اور ذرا ہے سبزی ہو جائے کام نہ دے نازک ہو جائے تو وہ خدا بھی لے آؤ بار بار کھلاڑی کہیں کام نہیں آتا. جب نظر آ جائے نا کہ اللہ میری بات نہیں مانتا، جھوٹا سمجھتا، خدا سے قسم اللہ قرآن کسی کام نہیں آتا، قرآن کو کوئی بات سن کے ہاں قسم قرآن دی اچھا رکھے ہوئے ہیں. اس دور میں ہم کہہ رہے ہیں کہ تمہارا نہیں کہنا کہ خدا کو تمہارا ہی مان ہے، تو مجھے تو خدا کو ایک ایکسٹرا بھی رکھا ہوا ہے. تو جب جو چیزیں سمجھتی ہو کہ ان سے ہمارا کام چلے گا، جب ان میں سے سمجھو کہ نہیں کام چلتا تو پھر وہ خدا سامنے آ گیا، مذہب کا نعرہ لگایا گیا، پورے نام خدا میں بھی جو ہے اس کا بھیجا بدن کر دیا جاتا ہے. ایکسٹرا ہے نا سارے سیاست کے اور گھر کو جب کام نہ دیں تو یہ عوام کے جذبات جو ہیں وہ تو مدد کی طرح سے کام آتے ہیں، پھر وہ اس ایکسٹرا سے کام کر دیا. آپ کو معلوم ہے علیزہ نے من کے بعد حضرت شعیب نے ہی اپنی قوم سے نہیں کی، نہ ہم نے کبھی غور کیا نہ ہمیں جو بتانے والے بتاتے ہیں. قرآن کہتا ہے یا ایھا الذین آمنوا آمنوا باللہ، اے وہ جو اپنے آپ کو مسلمان کہتے ہو ایمان لاؤ خدا پر. ہم سے کہہ رہا ہے کہ وہ ایمان نہیں ہوئے، ہم بھی کہیں گے قوم شعیب کی تو سر خدا کو تو ہمارا ایمان ہے، تو وہ یہ جو آپ نے کہا کہ ٹھیک ہے لیکن تم نے ایکسٹرا کی حقیقت دے رہی ہے اس کو، ایمان لاؤ خدا. یا انہوں نے کہا کہ ہم اس کو نہیں ماننے کے لیے لاؤ، وہ جو عذاب لانا چاہتے ہو لاؤ. تو وہ عذاب ایسی چیز نہیں ہے کہ خدا نہ کر دینے مداری کی طرح یوں قوم کر لی اور وہ عذاب آ جائے. سوال یہ میں ایک نظام پیش کرتا ہوں، تم کہتے ہو کہ غلط ہے جو تم کہتے ہو کہ اس کے نتائج جتنے انسانیت ساز ہوں گے یہ غلط ہے، اس کے برعکس تم ایک نظام پیش کر رہے ہیں. میں کہتا ہوں اس کا انجام تباہی ہے. اب وہ کہتے ہیں کہ اس کا ثبوت کیا ہے؟ جی ہاں ملن آپ غور کیجیے، ہم یہی سمجھتے ہیں کہ وہ مول کا دکھا دیتے تھے تو وہ رکو وہ ثبوت ہو جاتا تھا. تو کہتے ہیں یہ بات نہیں، وا یا او میں مدو ادا مکانت تم کن نہیں بہت اچھا ہم نہیں مانتے تو اس کے بعد پرگمیٹک ٹیسٹ ہے، اگر باقی وہ طریقہ ہے تم اپنے نظام پہ کار بند رہے، مجھے اپنے نظام پہ عمل کرنے کے لیے مجھے دو فرصت دو انسان اس کا پیدا کرنا، میں ادھر نظام کار کرتا ہوں تم اس میں دخل نہ دینا، میں اتنے وقت میں تمہارے نظام میں دخل نہیں دوں. سوفا تعلم، یہ نہیں کہ پھر دیکھو گے قیامت والے دن کون جاننے میں جاتا ہے. سوفا تعلم، ابھی بات سامنے آ جائے. دونوں نظاموں کا نتیجہ بتاؤ کہ کس کا دعویٰ سچا ہے کس کا دعویٰ جھوٹا ہے. سوفا تعلم نہیں جاتی ہے عذاب دکھ ہے ومان ہوا کس بات نتائج بتا دیں گے کہ کون سا وہ نظام ہے جس کا نتیجہ ذلت اور رسوائیاں ہیں، کون ہے دونوں میں سے ہم نے سے جھوٹا دعویٰ کرنے والا نظام کام کر دعوے کی صداقت کا اصل ثبوت یہ ہے کہ اس کو عمل میں لاؤ اور عمل میں لانے کے بعد نتائج بتائیں گے کہ کون سا نظام صحیح ہے. عزیز ایمان، ہم نے جب تاریخ پاکستان میں مطالبہ کیا تھا اس خطہ عرب کا، ہم دلیل یہ دیتے تھے، وہ کہتے تھے کہ یہی نظام جو ہے سیکولر نظام مذہبی پیشوائیت ہماری کہتی تھی کہ جس میں ہمیں نماز روزے حج زکات کی اجازت ہے، باقی سارا سسٹم جو ہے وہ سیاست ہے. ہم ان سے یہ کہتے تھے کہ خدا کا نظام عطا کرتا اس کے بعد وہاں صرف خدا کے قوانین کی حکومت ہوگی. وہ کہتے تھے کہ یہ چار دن نہیں چل سکے گا. میں اب میں بھی اس میں لے آؤں، یہ جو شعبہ تھا نا ان کا جو یہ نظم کی بنیادوں پہ یہ جس کی مخالفت کرتے تھے ان کی مداخلت میرے ہوئی. وہ اسلام اس زمانے میں جاری کیا گیا, اس زمانے کو سائز نہیں. یہ دلیل ہم دیتے تھے, آج تو ہم یہ بتا دیتے کہ یہ خطہ زمین ہمیں دے لینا ہے, اس کے اندر انسانی قوت ہم نے ہو جائے گی کہ ہم خدا کے احکام کو نافذ کریں, نتائج بتا دیں گے کہ جو تم کہتے ہو وہ صحیح ہے یا جو ہم کہتے ہیں صحیح ہے. تھوڑی سی مہلت ہمیں دے سکتے ہیں, یہ آیتیں پیش کی جاتی ہیں, اس کو نہیں ہم نے یہ تو بات ہی الگ رہی ہے کہ خطہ زمین ملا تو ہم نے ان سے بھی زیادہ خدا کو اچھا بنا لیا. وہ تو بارہواں رکھتے تھے, ہم نے تو پتہ نہیں 1500 میں چار مجھے رکھے اچھا بھی اور کئی آگے نہیں. بات میں یہ کہہ رہا ہوں, اپنے دادے کی صداقت کا ثبوت یہ پیش کیا جا رہا ہے کہ بابا نظام کی بات ہے, اپنا نظام قائم رکھو, میں نہیں نقل دیتا. کیا بات ہے, کتنا اعتماد ہے اپنے آپ کے اوپر کہ مجھے اپنا نظام قائم کر دیا. وہ اس نظام کے قائم ہونے کے راستے میں رکاوٹیں ڈالتے, یہ اتنی سی بات چاہتا تھا کہ میں تمہارے نظام میں دخل نہیں دیتا, تم میرے نظام میں دخل نہیں دیتا. نتائج خود بخود بتا دوں کون سچا ہے کون جھوٹا. اور اس کے ساتھ یہ تو ہے 11:91 اور 1:93 کے زمانے میں جو آپس میں تصادم تھا, ناما اقبال نے ایک پیر میں بات شادی کر ملا کو جو ہے ہند میں سیدھے کی اجازت, مدان سمجھتا ہے کہ اسلام ہے آگاہ, سیدھے کی اجازت اور کی ہوتی ہے, اسلام کا آزاد ہونا اور کی ہوتی ہے. وہ جو نظام قائم کرنا چاہتے تھے اس میں اسلام کا نظام جو ہے سوال ہی نہیں تھا کہ وہ کام ہوئے دے سیدھے کی اجازت کو دیتے تھے. وہ تو سب سے پہلے جو وکٹوریا نے 1857 کے جسے وہ غرب کہتے ہیں جنگی آزادی کے بعد جو منشور تیار کیا تھا, چارٹر جو تھا اس میں یہ چیز تھی کہ یہاں ہر قوم کو اپنے اپنے مذہب کی اجازت ہوگی, مذہب سے اجازت یہی مانی تھی مادھو سے آئی. یہ دلیل کہتے تھے ہمارے یہاں یہ پاکستان کی تحریک کے مخالف علماء حضرات کہ یہ دوسری ہر قسم کی مذہبی آزادی ہمیں آسد ہے, پھر تم اس مذہبی آزادی کے لیے الگ سی طرح زمین کو مانتے. وہ یہ کہہ رہے ہیں کہ ملا کو جو ہے انہوں نے سیدھے کی اجازت میدان سمجھتا ہے اسلام ہے آزاد. بات یہ تن کی نہیں, بات اگر تو شعیب علیہ السلام کے سلسلے میں آئی بڑی اہم آئی. انہوں نے کہا ہوگا نا کہ ٹھیک ہے خدا نے مجھے حکم دیا ہے خدا کی عبادت کرنے کے لیے میں آیا ہوں, اور اس کے اندر یہاں یہ بات آتی ہے خلاص کا بھی لفظ آتا ہے. یہاں بھی جب خلاص کہتے ہیں تو اب تو انہوں نے یہ ایسا چکر چلایا, خلاص کا لفظ بھی اب غائب ہو چکا ہوا ہے, نماز میں نماز کا لفظ ہمارے یہاں آ گیا ہوا ہے نا. یہ کوئی نہیں کہتا میں خلاص پڑھنے جا رہا ہوں, نماز پڑھنے جا رہے ہیں. تو نظر آتا ہے کہ انہوں نے بھی یہ بات کہی ہے کہ کسی آدمی انہوں نے قوم میں یہ کہا کہ اس سے کیا گزرتا ہے, نماز کی اجازت مانتا ہے ٹھیک ہے, ہم اپنے طور کے اوپر کوئی درست کر دیتے ہیں یا اپنے طور پہ خدا کو پوج لیتے ہیں, اپنے طور پہ یہ پوج لے گا اس کا کیا بولتا ہے. نظر آتا ہے کہ انہوں نے کہا کہ یہ ٹھیک ہے, اس کی ہم اجازت دیتے ہیں, ہم اس میں مزاحمت نہیں کریں گے. اب جو صلاحات آگے بڑھی تو یہ مجھ سے نہیں قرآن کے الفاظ میں سننے کے انہوں نے کیا کہا, انہوں نے کہا آلو یا شعیب بڑے حیرت سے تم نے تو ان سے یہ سلاد کی بات کی تھی, ہم اگری کر گئے تھے اس کی اجازت ہم نے دے دی تھی سلاد کی نماز کی. تو اصلاتوں کا تامروں کا ان نترو کا ما یاد ہو ادا ہونا اور ان نفالا تھی ام والے نہ مانسا ہو, یہ تمہاری یہ نماز یہ سلاد یہ کس قسم کی ہے جو ہمیں اس کی بھی اجازت نہیں دیتی کہ ہم اپنے مال کو بھی اپنی مرضی کے مطابق خرچ کریں. سلاد سلاد اس کی اجازت نہیں دیتی ہمیں, یہ تمہاری ہمارے سمجھ میں تو آدمی ہم کو سمجھتے تھے کہ پوجا پاٹھ بھکتی ایشور بندگی عبادت خدا کی پرست کیا تو اس قسم کیا پالتی کیا کریں تمہارے ہمارے. یہ سلاد کہ جو ہمیں اس کی بھی اجازت نہیں دیتی کہ ہم اپنا مال اپنی مرضی کے مطابق خرچ کر سکیں. دیکھ رہے ہیں سر سلاد کے معنی کیا ہے؟ تو اس سلاد کی اجازت آپ کو دے گا تو دوسرا سرٹیفکیٹ ملا. وہ خوش تھے وہاں جو مثال پر وہی اثرات تھے جو یہاں آگے ہوئے تھے. یہ کہتے تھے کہ نماز کی تو اتنی اجازت ہے یہاں. کانگریس میں ریزولیشن جو میڈم اچانک مطلب نہیں تھا فوج کا, تو وہاں ریزولیشن پاس ہوتے رہتے ہیں کہ مسلمانوں کو ان کے مطلب کی پوری آزادی ہوگی. یہی بات سمجھ ہوگی نا میں کیا ریفرنس دوں گی. یہ 11:57 واپس ہوا میں 11 کا پہلے چلا آ رہا تھا نا میں 11:57 کہا کہ کیا تم چاہتے ہو کہ یہ طریقہ جو ہمارے ہاں چلا آ رہا ہے عبادت کا ماں یاد ہو تو آباد پرست بندگی پوجا پاٹھ تو یہ وہ نہیں ہے مجھے اس کو چھوڑو اور یہ اختیار کرو سلاد جو میں کہہ رہا ہوں تو کہا کہ اچھا یہ سلاد تو جو ہمیں اس کی بھی اجازت نہیں دیتی کہ ہم اموال ہیں نا یہ ہے اصل چیز کہ ہم اپنا مال بھی اپنی مرضی کے مطابق خرچ نہ کریں. یہ ہے سلاد ابو جانا اس کی اجازت کون دے. اس لیے انہوں نے یہ کہا سات بتا سکتا ہے 7/80 قال الملأ الذين استكبروا من قومه ملأ الذين میں نے کہا تھا نا یہ لفظ آتا ہے بار بار آتا ہے. وہ نیا پارا جو ہمارے ہیں اس کے اوپر آپ نے دیکھا ہوگا قال الملأ اوپر لکھا ہوا ہوتا ہے اس کو وہاں سے ہوتا ہے. میں نے کہا تھا نا کہ اس کا ہمارے یہاں درجمہ تو سرداران قوم ہی کر دیا جاتا ہے تو ٹھیک ہے ہوتے تو وہی ہے لیکن بنیادی معنی اس کے وہی جو میں نے آپ کو پتہ بتایا ہے وہ جن کے برتن گھروں میں بھرے ہوئے ہیں بات پوری کر یہ ساری مخالفتیں ان کی طرف سے اور وہی پھر سردار مانتے ہیں وہی بڑے بڑے لیڈر مانتے ہیں وہی مخالفت کرتے ہیں اس قسم کے نظام اس کے بعد مطلب سر کے کس بناتے ہیں سر کے برتن بھرے ہوئے ہیں. اور دوسری جگہ قرآن نے یہ کہا ہے یہ حضرت نور کے قصے میں کہ یہ لوگ جو غریب طبقے کے لوگ ہیں روز محنت کرتے روٹی اپنی کماتے ہیں یہ تم کہتے ہو کہ دیکھو یہ میرے ساتھ ہو گئی ہے انہوں نے بات سن لی تو انہوں نے کہا تھا کہ یہ ان کی اصل کی اصل ہے ان کی سمجھ پہ سمجھ ہے ان کی رائے پہ رائے ہے رائے تو ہماری رائے ہے. تو پھر میں انہیں آؤں گا پنجابی کے محاورے جنہوں نے کوشش گائے انہوں نے کمرے بھی سنانے جن کو گھر کھانے کو ہوتا ان کے یہاں کا کمرہ بھی سنانا اس کے پاس کھانے کو نہیں ہوتا ہزار اصل دانش کا مالک کوئی اس کی بات سننے کے لیے تیار نہیں ہوتا تو پتہ کو بیٹھا ہے ہر جگہ دخل نہیں کرتا ہے سمجھ والا نہیں چلا تو میں نے میری سنتے نہ ہوئی بلا شروع ہوئی ابھی کہیں بھی سننا نہیں اس کا نہیں ہوئی. اور یہ نہیں ہے کہ پنچایت میں اس کی بات نہیں کی اوپر کا کون سا غریب آدمی ہے جس کے گھر کھانے تو نہیں ہیں کہ آپ کے یہاں الیکشن میں آ کے وہ سلیکٹ ہو کے اوپر کا رہے 20,000 روپے وہ قانون منظور کر دیا جاتا ہے سر کے الیکشن جن کو بھی دانے نہیں ہوئے نہیں بلکہ لوگوں کوئی بھی سن رہا آج بھی آج بھی جہاں بات سننے کی کوئی مدد قائم ہوتی ہے کہ آج بھی وہاں اس کا داخلہ بند ہے. یہ تھی وہ تھی کہ وہ جن کے برتن بھرے ہوئے تھے وہ یہ بات کہتے پہلے دونوں دن کے ساتھی تھے ان کو اور بلاتے تھے ان کے راستے میں بیٹھ جاتے تھے ان کو اٹھاتے تھے کہ نہیں ہوتے تھے ہاتھوں میں جو ہے وہ ادھر بنے جب اس پہ بھی باز نہ آئے تو پھر یہ کہا باز آتے ہو جانے کیا کہا یا نفر جنہ کا یا سعید و بلتزین آمنو ناکا من قریتنا اور دو متبادل باتیں ہم پیش کرتے ہیں تمہارے سامنے یا تو یہ جو ہمارا نظام ہے یا تو ہمارا جو نظام ہے اس کی طرف آ جاؤ. پہلے بھی یہ سارے تمہارے ساتھی تھے اسی کی طرف اور اگر یہ بات نہیں ہے تو پھر کوئی کمپرومائز نہیں کر سکتا یہ خود کمپرومائز نہیں کرنے کے تیار ہے
حق باطل کے ساتھ کمپرومائز کر لیتے ہیں. کسی سوال کا غلط جواب اور صحیح جواب کسی طرح بھی آپس میں مفاہمت کر سکتے ہیں. وہ جو وہ چیز ہوتی ہے کہ سر آپ دو اور دو چار کہتے ہیں وہ دو اور دو, آپ دو چار کو آٹھ کہتے ہیں وہ دو چار کو چھ کہتا ہے, آپس میں تم جھگڑ رہے ہو کٹ رہے ہو جھڑ رہے ہو, اس سے کیا فائدہ ہے؟ کچھ تم نیچے آؤ کچھ یہ اوپر چلے, تو دو اور دو ساتھیوں پر فیصلہ کر. اب دو اور دو ساتھیوں پر تو فیصلہ کیا کہ وہ چھ کہتا تو اس کو تیس میں بھی نہیں تھا, مارا تو وہ جاتا ہے جو آٹھ کی بجائے سات پہ آتا ہے. حق کو چھوڑنے والا باطل پہ آتا ہے, باطل ایک باطل چھوڑے گا دوسرے باطل پہ آ جائے گا. غلط نشانے تو سو ہوتے ہیں, ٹھیک تو ایک ہی جو ٹھیک نشانے پہ لگا ہے وہ ان سے کہہ کہ اچھا جی میں تمہارے دوسرے نشانے پہ آ جاتا ہوں, تو اس نے تو کچھ نہیں کھویا, اس کا کچھ رہا ہی نہیں. اس کا نام ضد رکھا گیا, حق کے جو قائم ہوتے ہیں وہ ضد ہوتے ہیں. جو حق کے قائم ہے اس دور میں بہت بلند دانشوری کا دور ہے, جس طرح سے اس کے دو اور دو چار کو توڑا جاتا ہے, بس ایک ووٹ گیا ہے 51 ووٹ یہ لے لیجیے, دو اور دو سات ہو جائے قانون بن جائے. آئینی طور پہ کانسٹیٹیوشنلی تھا, اس کے خلاف کہیں تو ڈرا نہیں سکتا, وہ 49 والے ڈاکٹر ہیں دو دو چار ہوتے. یہ ہے وہ چیز, تو یا تو یہ مان لو یا ہم تم یہاں سے نکال دیں. کالا اول آؤ تمنا کار ہی کہا کہ خواہ ہمارا دل نہ بھی مانے اس چیز کو, ٹھوکے نہ جو تم کہتے ہو, پھر بھی اگر ہم یہ مان لیں تو پھر تم سب لوگوں کے مقام میں ہو گئے, تمہارے ساتھ تو ہو گئے. جس طرح نا اگل لائے سزے مان خود نہ کی مل جاتے تم بادہ خود نہ جان اللہ تمہارے نزدیک تو بات ہو گئی. وہ جس نے ہمیں کہا تھا کہ بابا دو اور دو چار ہوتے ہیں اس کے ہم کیا جواب دیں گے؟ تو آ گئے ہم آخر میں ان آیتوں کے خالو ان مانتا میں نل مسافرین سورہ اشورا جو زیر نظر درس آج کا ہے اس کی یہ آیت آ گئی 185. کہنے لگے نظر یہ آتا ہے لیکن یہ بولتے ہیں کہ مجھے خدا کی طرف سے بھی اس قسم کے پیغامات ملتے ہیں, خود فریبی میں مبتلا نظر آتے ہیں. دوسرے کہنے لگے نہیں نہیں اس پہ کسی نے جادو کر دیا, پاگل ہوں گے, پاگل تو ہوتا ہی. وہ مانتا ہے نہ بشروم بدم وائن میں سننا تھا ڈیم کا ہمارے کیا سے حساب انسان کو سنا تو بتا برادری نہیں ہے تمہارے ساتھ نہیں, ہم سمجھتے ہیں بالکل جھوٹ بولتے. اور اگر یہ بات نہیں تو روز لاتے رہتے ہو نا تو تباہ ہو جاؤ گے برباد ہو جاؤ گے. استع علینا سب میں نسل ہے ان کم تک نسوار دین, تو پھر یہ آسمان کا ایک ٹکڑا گراؤ ہمارے اس میں کرو تباہ. اس قسم کی وہ تباہی سمجھتے تھے کہ کوئی آسمان کا ٹکڑا گرائے گا. اس نے کہا تھا سجمن کے آزاد غریب و خار ہو جاؤ گے, یہ ہے آزاد خدا کا. آسمان کا ٹکڑے نہیں گرا تھا, آزاد اس شکل میں آیا تھا سجمن کے حیات اعلیٰ ربی عالم و جنا سان. میں عذاب لانے والا ہوتا تو پتہ نہیں کس کی شکل میں لیا تھا, وہ تو اس کا قانون ہے مکافات کا جو تمہارے اعمال کا نتیجہ تمہارے سامنے لائے. فکذبوہ فأخذہم عذاب یوم الدین, انہوں نے اس کی تکذیب کی, وہ عذاب جو ان کو پہلے سے چاروں طرف سے گھیرے ہوئے تھا. کیا بات ہے, بس وہ مسود شکل میں سامنے آنے کی بات تھی. قرآن نے تو جہنم کے متعلق کہا ہے کہ تم انتظار کر رہے ہو قیامت کے دن آئے گا. جہنم کو تمہیں آج بھی دیکھ رہے دیکھ رہا ہے, عذاب وہ ہوگا جب تم اسے دیکھنے لگ جاؤ. نشے میں لند آتے ہیں جہنم کو تمہیں آج بھی دیکھ رہے, عذاب اسے کہتے ہیں جب تم اسے دیکھنے لگ جاؤ. ان حکان عذاب اجام عظیم ان نفالے کا دا آیا وما کا ناسر المؤمنین, جو ہم بیان کر رہے ہیں اس زمانے کی بات نہیں, آج بھی لوگوں کے سامنے بیان کرو. ان میں آج بھی بچنے کی اور تباہ ہونے کی ارادہ اور قوانین موجود ہے. ان ربک کا لہو عزیز و ذلیل, یہ اس خدا کی طرف سے ہے جس کا قانون یہ صورت رکھتا ہے کہ باطل کے ہر نظام کو کتنے ہی محکم مستحکم سہاروں کی عمر سے ہونا وہ سوار ہو, کو تباہ کر کے رکھے, وہ اس کا عزیز ہونا ہے. اور یہ رحیم ہونا ہے کہ وہ مظلوم اور ضعیف اور ناتواں جن کی جو کچلے جا رہے تھے ان کو جو مقام انسانیت عطا کر دیتا ہے, اس کے ایک ہی فیصلے کے اندر اس کا غلبہ بھی ہوتا ہے, اس کی رحمت بھی ہوتی ہے. سورہ شعراء کی آیت 191 کا ترجمہ میں نے کہا گئے, 192 سے ہم خانہ 10 میں دیں گے. ربنا تقبل منا انک انت الرحیم.